नमस्कार, म रविन्द्र सुवेदी। थाहा सञ्चार नेटवर्कको द न्युज प्लस कार्यक्रममा स्वागत छ। यो कार्यक्रम काठमाडौँमा थाहा सञ्चार नेटवर्क 99.4 मेगाहज, हेटौडामा 99.6 मेगाहजका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। नेकपा एकीकृत समाजवादी पार्टी पनि पार्टी पदाधिकारी चयन, पार्टीको मार्गनिर्देशक सिद्धान्त अनि पार्टीले अब अवलम्बन गर्ने विचार लगायतका विषयहरूमा छलफल गर्न अहिले बैठकमा जुटेको छ। लगायत अन्य थुप्रै पार्टीहरू पनि आफ्ना आन्तरिक काममा यतिखेर व्यस्त छन्। नेकपा समाजवादी पार्टी पदाधिकारी चयन, पार्टीको विचार सिद्धान्त अथवा मार्गनिर्देशक सिद्धान्तका विषयमा छलफल गरिसकेपछि सरकार निर्माणका लागि अगाडि बढ्ने हो कि अब तयारी के छ भन्ने विषयमा रहेर आजको द न्युज प्लस कार्यक्रममा कुराकानी गर्दैछौँ। कुराकानीका लागि समाजवादी पार्टीकी नेत्री एवं प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्का हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मारणीज्यू नमस्कार।
नमस्कार,
कार्यक्रममा स्वागत छ यहाँलाई। तपाईँहरू सरकार निर्माणमा जुट्नुपर्ने बेला पार्टी नै निर्माणमा जुट्नु भएको छ यतिखेर पनि? तर लामै भयो सरकार निर्माण गर्न नसकेको, त्यसले गर्दाखेरि त थुप्रै कामहरू प्रभावित भयो नि।
सरकार निर्माणको गर्ने कुरा त अब अलिकति सरकारकै हो होइन। अब हामी त समर्थन गरेका मान्छे अलिक ढिलै भएको छ, तर अब चाँडै हुन्छ।
साझेदार दलहरू आफ्नो काममा व्यस्त हुने तर सरकारलाई सरकारमा पठाउनु पर्ने मन्त्रीहरूको नाम चयन गर्न नसक्ने अथवा केही समय रोकिदिनुहोस् भन्ने त्यस्तो त्यस्तो काम भयो भन्ने गुनासो चाहिँ प्रमुख सत्तारूढ दलले गरिरहेको सुनिन्छ आजभोलि।
होइन, अब यस्तो हो के कुरा के हो भने कुनै पनि कुराहरू अलिअलि ढिलो चाँडो स्वाभाविक रूपले हुन्छ। योभन्दा अगाडिका सरकारहरूलाई पनि हेर्नु होला, विभिन्न खालका प्राविधिक कठिनाइहरू पनि हुन्छन्। त्यसपछि तपाईँको अहिले अर्को यो चाहिँ सरकारको ढिलाइको कारण अब तपाईँले भने छानु नसकेर यो नगरेर होइन। हामी त अब नयाँ पार्टी निर्माण गर्दैछौँ, हाम्रो नयाँ पार्टीका विभिन्न महत्त्वपूर्ण कामहरू छन्, त्यसका निम्ति पनि त्यतातिर अलिकति ढिलाइ नगर्नु हाम्रो मात्रै कारण छैन। अब प्राप्तिर गठनका हिसाबले पनि अब केही कुराहरू कारणले तपाईँलाई ढिलो भएको होला। एक आध महिना ढिलो भयो यसको मतलब केही पनि भएन भन्ने कुरा होइन। सरकार संसार भइराखेको, सरकार विस्तार भयो, अहिले विस्तार हुने कुरा हुँदै गर्छ नि कि त्यो त्यसलाई चाहिँ धेरै ढिलो भयो अब बर्बाद भयो भन्नुपर्ने नै छैन नि। अब कुनै बेला चाहिँ तपाईँको प्रधानमन्त्री जोगाउनको निम्ति आफ्ना पद जोगाउनका निम्ति हप्ता दिनमा चारपल्ट पनि सरकार विस्तार भएका छन् होइन। अब कुनै बेला अब यस्ता समस्यालाई समाधान गर्ने कुरामा अरू चाहिँ समस्या समाधान गर्ने कुरा उहाँ जुन सत्तारूढ पार्टीकै पनि पार्टीको अधिवेशन छ, त्यसै गरेर प्रमुख प्रतिनिधि दलको पनि अधिवेशनकै कुरा छन् होइन। विभिन्न पार्टीको चाहिँ गतिविधिहरू कारणले पनि अलिकति ओझेल परेको छ, तर यो त छिटै अब गर्ने
यो सरकार गठन हुँदाखेरि सरकारका काम जे सरकारले गर्नुपर्ने हो ती काम चाहिँ ओझेलमा परे, संसद ओझेलमा पर्यो अथवा संसदलाई नै भङ्ग गरियो, यी कारणले गर्दाखेरि यो सरकार जन्म्या हो? संसद सुचारु गर्नका लागि, संसदको भ्याल्यु दिनका लागि, सरकारले चाहिँ जनताप्रति उत्तरदायी भएर काम गर्नका लागि, नीति निर्माणमा चाहिँ सक्रियता देखाउनका लागि, अब यही काम चाहिँ ओझेलमा पर्यो भने त तपाईँहरूको यो व्यवहारमाथि प्रश्न उठ्नु स्वाभाविक होइन?
चिन्ता नगर्नु सबैजना पर्दैन। अब यो हो नि, एउटा 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 खालको चाहिँ परिस्थिति, विषम परिस्थिति तपाईँलाई थाहा छ। अब छिनमा विघटन हुने, छिनमा फेरि के हुने होइन, अब विभिन्न खालका विवाद हुने, त्यस्ता खालको खालको चाहिँ एउटा खालको परिस्थितिबाट गुजेर आएको यो सरकार हो। त्यस कारणले गर्दाखेरि केही समय लाग्यो त्यसलाई व्यवस्थापन गर्नु, त्यसलाई धेरै धेरै ठुलो विषय बनाउनु पनि हुँदैन र यति ढिलो अलि हुनु हुँदैन थियो, त्यो पनि हामीले स्वीकार गरेको कुरा हो। अब छिटो हुन्छ
होइन, मैले सामान्य विषय मानेर तपाईँलाई सोध्दैछु। जस्तो साढे दुई महिनाभन्दा बढी समय भयो, यो आम रूपमा उठेको प्रश्न हो कि चार पाँचजना मन्त्रीको भरमा सरकार चल्याएको छ, समय दसैँ अथवा चाडपर्वको समय पनि छ, कोरोना महामारीको विषम परिस्थिति पनि छ, यतिखेर बाढी पहिरोले गर्दाखेरि थुप्रै ठाउँमा पीडित भएका प्रभावितहरूले चाहिँ राहत पाउन नसकेको अवस्था पनि छ, यी थुप्रै व्यवधानहरू भइरहेका बेला सरकार गठन गरेर जनतालाई तत्कालै रेस्पोन्स गर्नुपर्ने राजनैतिक दल जसले त्यो जिम्मा उनीहरूको छ यतिखेर, उनीहरूको दायित्व हो, उनीहरू चाहिँ आन्तरिक काममा अल्झे भन्ने प्रश्न आम रूपमा उठ्नु स्वाभाविक होइन?
हो, स्वाभाविक हो र हामीले पनि त्यो लागेको छ। मैले तपाईँलाई यही प्रश्नको उत्तर धेरैचोटि दोहोऱ्याइसकेँ, केही ढिलाइ भएकै हो, केही खालका समस्याहरू व्यवस्थापन गर्नु
अहिले पनि त्यस्तो सक्रियता देखिँदैन।
अब यो आउँदो हप्ता भइहाल्छ, त्यो कुरै भएन,
एक हप्तामा हुन्छ भनेर धेरै पटक भनिएको छ, तर राजनीतिक दलहरू आफ्नै पार्टी व्यवस्थापन गर्न नसकेर त्यसमै अल्झेको जस्तो देखिन्छ।
अब ढिला हुन्न, अब अर्को चाहिँ तपाईँले मलाई बोलाउनु भयो, तुरुन्तै बोलाउनु भयो भने पनि त्यो यो क्वेसन तपाईँले सोध्नु पर्यो।
यसका लागि तयारी चाहिँ के छ तपाईँहरूले सरकारमा पठाउने मन्त्रीहरूको? हामीले नाम छनौट गरिसक्यौँ, त्यसैले अब तत्काल हुन्छ भन्नु सोच्नु भएको छ कि पार्टीको व्यवस्थापन मिलिसक्यो?
हामीले पहिले मातिसकेका छौँ, यो कुनै समस्याका लागि। अब यो चाहिँ इकाइ कमिटीले जे निर्णय गर्छ त्यही अनुसारको अब एक खालको सुझाव सबैभित्र लिएर गर्छ निर्णय, त्यो चाहिँ कसरी गर्ने के गर्ने भन्ने कुरै भएन नि। हामी सबैजना चाहिँ मन्त्री सरकारमा जानलाई अब के नै छौँ, त्यही पनि अब सिनियर साथीहरू जो एजर हुनुहुन्छ अथवा चाहिँ समुदाय सबै कुरा मिलाएर पार्टीले
अब एउटा चाहिँ अब मन्त्री परिषद विस्तार हुन सकेन भन्ने एउटा सिधा सवाल भइ नै हाल्यो होइन, नम्बर अफ मन्त्री कतिजना हुनुपर्ने, कतिजना रहे अहिले छन्, कति मन्त्रालय खाली छन् भन्ने एउटा सवाल भयो। अर्को चाहिँ जस्तो यो गठबन्धनले संसदलाई पनि उत्तिकै जिम्मेवार बनाएर चलाउनु पर्ने होइन, यो त छँदै थियो। अझ सबैभन्दा ठुलो इस्यु त संसद विघटनलाई चाहिँ गलत हो भन्ने साबित गरेर यो सरकार गठन भएको हो र यो सरकारले संसदलाई चाहिँ जीवन्तता दिन्छ भन्ने आम अपेक्षा थियो, संसद पनि राम्रोसँग चलाउन नसकेको जस्तो देखिन्छ।
अब यसको विषयमा चाहिँ के गरौँ भने, अब प्रमुख प्रतिपक्षी दल होइन, संसद भनेको सरकार भनेको तपाईँलाई थाहा होला, सरकारले चलाउने हो र संसद भनेको प्रतिपक्षीको जिम्मेवारी भूमिका हुन्छ। त्यसो भएको हुनाले अब दुई दुई पटक संसद त्यो पद आफ्नो पदको पदै धारामा पर्ने भएपछि पदले लागि संसद विघटन भयो, त्यो संसद अनाधिकृत रूपमा चार संविधान व्यवस्था थिएन होइन, वैज्ञानिक प्रधानमन्त्री तिनीहरूसम्म हामीले पाँच वर्ष चलाउनु पर्थ्यो संविधान स्पष्ट ल्याएका छौँ। संविधानको उल्लङ्घन गरेर दुईपटक चाहिँ संसद विघटन भयो, त्यसपछि पुनर्स्थापना भयो, अदालतले पनि गलत भन्यो होइन, कानुन नियमले टेकलाई टेकेर अदालतले दुई दुईचोटिको गलत भन्दा पनि, अनि यो म नै ठिक थिएँ, मेरै मैले गरेको कुरो काम ठिक थियो होइन, जनताको भावना मन चाहिँ संविधानको भावना मर्म विपरीत जुन काम भयो, अब अहिले पनि त्यो चाहिँ त्यो गलत थियो भन्ने कुरो प्रमाणित हुँदाहुँदै पनि अब अहिलेसम्म पनि संसद अवरुद्ध गर्ने तपाईँले देखिरहनु भएको छ नि, त्यत्रो अवरुद्ध बिच पनि संसद चलाउनु पर्छ, जनताको संविधानको मर्मलाई हामीले चाहिँ ठिक किच्नु हुँदैन, मिच्नु हुँदैन भनेर संसद चलाउने काम त भइरहेछ, तपाईँले देखिरहनु भएको छ, तैपनि जुन खालको लागेको छ यो त एउटा चाहिँ लोकतन्त्र विधीय पद्धति नमानेको छ अर्को नि यो त।
त्यही त, अब संसद चलाउन नसक्ने तर दोष चाहिँ अरूलाई दिने काम चाहिँ अहिले पनि भयो, पहिला पनि त्यही भएको।
संसद चलाउनको निम्ति संसदलाई राम्रोसँग सुधार गर्नको निम्ति त मूल जिम्मेवारी विपक्ष हुन्छ त,
सत्ता पक्षको जिम्मेवारी यति हो त, विश्वासको मत नदिएको भन्दै केपी शर्मा ओलीले संसद विघटन गर्नु, पार्टीका नेताहरूले सहयोग नगरेको भन्दै उहाँले संसद विघटन गर्नुभयो, अब अहिले चाहिँ सत्तारूढ दलले विपक्षीले संसद चलाउन दिएन भनेर विपक्षलाई दोष दिँदाखेरि यो त जिम्मेवार पन्छिने
बहुमतले प्रधानमन्त्री बनाइसकेपछि अनि के को समाचार हो त्यो, त्यस कारणले गर्दाखेरि त्यो स्वाभाविक रूपमा उहाँहरूको जिम्मा जान्छ, तर पनि संसद त चलिरहेकै छ नि, तपाईँहरूलाई थाहा
छ, संसद चलिरहेको छ,
पास भए
संसद चलिरहेछ, संसदमा चाहिँ अहिले ठ्याक्कै सरकारका अथवा सरकारमा भएका केही व्यक्तिका रुचिका विधेयकहरू मात्रै पास भएको, अरू धेरै कुराहरू चाहिँ पेन्डिङै रहेको, थुप्रै अध्यादेशहरू निष्क्रिय भएको भन्ने आरोप
झन्डै दुई तिहाई के अरे बहुमतको सरकारले के के गरेको छ अहिले अहिले दुनियाँभरको चलाउनु चाहिएको चाहिँ विधेयकहरू सबै पेन्डिङ गराखेको छ त. झन्डै दुई तिहाईको सरकार हुने बेलामा त त्यति बेला त विपक्षी पनि त्यसरी कराएर हल्ला गरेर चाहिँ जुन पायो त्यही विषयमा चाहिँ हल्ला गरेर चाहिँ संयन्त्रपूर्वक बसिरहेको थियो त. अनि त्यति बेला चाहिँ उहाँहरू के गरेर बस्नु भएको थियो, किन पास गर्नु भएन, किन ऐन कानुन आवश्यक ऐन कानुन आएनन्, अब अहिले चाहिँ तपाईँको दुई महिनामा सम्पूर्ण चाहिँ ऐन आउनुपर्थ्यो, कानुन आउनुपर्थ्यो भनेर हुन्छ. अनि त्यसमाथि पनि नआओस् नगरोस् भनेर उहाँहरूलाई त लाज लाग्नुपर्ने, उहाँहरूको राजनीतिक नैतिकता छ भने दुई दुई पटक यो संसदको आवश्यकता छैन, अन्त उहाँले त संसदमा पस्ने अधिकार पनि छैन उहाँहरूको, त्यो चाहिँ संसदमा पसनमा राजनीतिक नैतिकता राख्नु पऱ्यो नि पसनलाई. अझ हामीले प्रस्तावना गरिदिएको र चाहिँ हामीले यो बेसिक सम्बन्ध मुद्दा हाल्यो, अनि अगाडि संविधानले सम्मानित प्रस्तावना गरिदिएको संसदमा उहाँहरूलाई खाँदै थिएन भने त उहाँ त अनि आउनै हुँदैन थियो नि. नैतिकता के हो उहाँहरूको चाहिँ त्यो संसदमा छिर्ने?
तर अहिले उहाँहरूले चाहिँ तपाईँहरूले सत्तारूढ दलहरूले सभामुखलाई चाहिँ पार्टीको छाया बनाउनु भयो भन्ने आरोप लाउनु भएको छ.
त्यस्तै हो, उहाँहरूले उहाँहरूको हेर्ने दृष्टिकोण त्यस्तो भएको हो, किनभने जब चाहिँ अब एउटा संवैधान विधि सम्मत चलाउन नदिने विधि सम्मत कुरामा हिँड्न नदिने, अनि आफूलाई आफ्ना संस्थाहरू कहाँ कहाँ आफूले चाहिँ नियुक्ति गराएको थियो, आफूलाई सजिलो बनाउनु गराएको थियो, त्यो हिजोका दिनहरू नदेखा होइन र हामीले देखा होइन र त्यो सबैले त्यो अनुभूति गरेको कुरा हो. उहाँहरूले के गर्नुभयो, कस्तो गर्नुभयो, कस्ता निर्णयहरू गराउनु, कस्ता निर्णयहरू गर्न नसकेर चाहिँ फिर्ता गर्नुभयो, यस्ता कुराहरू हामीले नदेखा हो र. त्यसै कारण यो सत्तामा बस्दाखेरि संविधान केही चाहिँदैन भन्ने, अनि सत्ताबाट बाहिर निस्केपछि संविधानको रक्षा गर भन्ने उहाँहरूलाई लाज लाग्नुपर्ने हो, उहाँहरूलाई त सरम लाग्नुपर्ने हो. तर राजनीति नैतिकता हुनु पऱ्यो नि त्यसको लागि. अनि उहाँहरूलाई त्यो आइसकेपछि संसद चलाउनु लागि विपक्षीले जुन खालको भूमिका खेल्नु पर्थ्यो हामीलाई मलाई याद छ कि जुन बेला सुरु भएको बेलामा उहाँहरूले संसद सुरु हुने बेलामा चाहिँ भन्नुभयो संसद कसरी चाहिँ एउटा सभ्य प्रतिपक्षीबाट चलाउनु पर्छ त्यो हामी देखाइदिन्छौँ भन्नुभएको थियो. तपाईँहरूले हेरिरहनु भएको छ त कस्तो खालको सभ्य कस्तो खालको विधि र पद्धतिमा रहेर अथवा चाहिँ यो चाहिँ लोकतान्त्रिक गणतन्त्रको मर्यादा राखेर कसरी चल्नु भएको छ उहाँहरू, तपाईँले हेरिरहनु भएको छ अहिले भन्नुपर्ने कुरा हो.
देखिन्छ, धेरै कुरा देखिएको छ, तैपनि जसले नेतृत्व गरेको छ अथवा जसको जिम्मा धेरै छ उसँग अपेक्षा राख्नु अस्वाभाविक होइन. तपाईँहरूले पनि हिजो फलानु दलले अथवा फलानु सरकार हुँदाखेरि यस्तो गरेको थियो, हामीले यति चाहिँ गर्न नपाउने भन्ने खालको प्रतिक्रिया दिने, अब अहिले प्रतिपक्षमा रहेकाले पनि त्यस्तै भाषा प्रयोग गर्ने, यो चाहिँ
अहिले हामीले त्यही संविधानको रक्षा गर्दा, त्यही लोकतन्त्रको तन्त्रको रक्षा गर्दा र यो चाहिँ जनताको भावना, जनताले जुन खालको एउटा स्थिर सरकार चाहेको थियो त्यसको भावना, अनि पटक पटक चुनावमा बितेमा आफूलाई मन पर्दाखेरि चुनावमा जाने, अनि यो चाहिँ राज्यको जम्मै अर्थतन्त्रलाई खोक्रो बनाउने यस्ता गतिविधि उहाँहरूलाई गर्न नपाएर बोल्ने हो, त्यस्तो हुन्छ? जनताको भावना बुझ्नुपर्छ. हिजो तपाईँहरूले बुझ्नु न, अब तपाईँ चाहिँ यो कोभिडको अरू त अरू छोडिदिनुहोस्, अरू थुप्रै त्यस्ता काण्डहरू वितरणहरू गर्नुभएको उहाँहरूले, अब मन परे नियुक्तिका कुरा छोडिदिनुहोस्, त्यो अब जसलाई चाहिँ सरकारी सम्पत्तिका विषयमा कहाँ कहाँ के निर्णय गर्नु भएको त्यो कुरा चाहिँ मैले कुरा छोड्छु. त्यही उनीहरू जनताहरू कोभिडले मरिरहेको त्यो कमिसनमा पनि आउँदैन, उहाँहरूले कति लाग्नु जनताले समाजमा कोभिडको सिट पनि दिनु भएको थिएन. त्यस कारण यी सबै कुराहरूलाई व्यवस्थापन गर्नका निम्ति यसरी बिगारेको जम्मै भत्किएको सिस्टमलाई चाहिँ ल्याउनलाई टाइम त लागिहाल्छ नि, के ठुलो कुरा गरेर हामी.
तर यो भत्किएको सिस्टम बनाउन चाहिँ टाइम त लाग्यो, तर त्यही बनाउनका लागि हो भने चाहिँ देखिएन कि. यसमा मैले अघि पनि भने जस्तो यो आरोप प्रत्यारोप चाहिँ धेरै नै चल्छ होइन, जस्तो आफू हामीले यो किन नगर्ने अथवा फलानाले यस्तो गरेको थियो त्यसैले बिग्रियो भने, तर मान्छे त जो शक्तिमा छ उसैसँग अपेक्षा गर्ने हो नि. तपाईँहरू अहिले शक्तिमा हुनुहुन्छ, सरकारमा हुनुहुन्छ, अहिले एमालेसँग अपेक्षा गरिँदैन कि, जनताले एमाले किन सरकार विस्तार गर्न दिएन भनेर कुरा निकाल्दैन.
तपाईँको सय दिन सरकार, सय दिनसम्म चाहिँ अब यो आलोचना होइन, सय दिनसम्म ठिक बेठी कुराहरू गर्ने मूल्याङ्कन गर्ने बेला पनि त भएको छैन, बेला पनि भएको छैन. सामान्यतया सय दिनको लागि सय दिन चुप्लाएर बस्छ मान्छे, त्यसपछि अनि के गर्यो त भन्ने खालको कुरा हुन्छ. अनि आउने बित्तिकै सबै कुरो ठिकठाक हुन्छ र त्यस्तो हुन्छ र
होइन, सय दिनसम्म केही पनि नगरेपछि सय दिनपछि
तपाईँले उठाएका प्रश्नहरूमा म कतिपय कुराहरूमा सहमत छु। यदि हुन आउँदै पनि तपाईँले देखिराख्नु भएको छ, परिस्थिति देखिराख्नु भएको छ, हिजो के भएको थियो त्यो देखिराख्नु भएको छ र अहिले के हुँदैछ त्यो पनि देखिरहनु भएको छ। त्यस कारणले गर्दाखेरि पटक पटक चाहिँ यही कुरालाई कोट्याइराख्नुपर्ने भनिराख्नुपर्ने केही थिएन। कमी कमजोरीहरू भएका छन्, मैले अहिले नै भने केही कुराहरू व्यवस्थापन गर्ने कुरामा कमजोरीहरू भएका छन्। त्यस कारण यो छिटोभन्दा छिटो सरकारको चाहिँ मन्त्री परिषद विस्तार गर्नुपर्छ र जनताको चाहना भावना जे छ त्यसलाई पुरा गर्नका निम्ति, जनताका आकाङ्क्षा पुरा गर्नका निम्ति हामीले चाहिँ जुन वचन दर्ता गरेका थियौँ होइन, समृद्ध नेपाल, सुखी नेपाली, यो नारामा पुग्नका निम्ति हाम्रो यो गतिविधिहरू अझै पुग्दैन, अझै सुधार गर्नुपर्छ र लाग्नुपर्छ मैले भन्ने यति चाहिँ।
जनताका अपेक्षाहरू अरू थुप्रै छन्, जस्तो कानुन निर्माणमा अघि अब कुरा त संसदसँगै जोडिन्छ, तपाईँहरूसँगै जोडिन्छ, नेताहरूसँगै जोडिन्छ, जनप्रतिनिधिसँगै जोडिन्छ होइन, जनप्रतिनिधिलाई जनताले चाहिँ आफ्नो आवाज मुखरित गर्नका लागि त्यो संसदमा त्यो ठाउँमा पठाएका हुन् भोट हालेर, अनि प्रश्न त उनीहरूले गर्न पाए नि, किन हामी अनुकूल हाम्रो अनुकूल हुने गरी कानुन निर्माण हुन सकेन, अथवा त्यो थलोमा चाहिँ किन यो भाँड भैलो गाईजात्रा भइरहेको छ, त्यस्तो नहोस् भन्ने चाहना जनताको हुन्छ। अब त्यसमा चाहिँ प्रश्न त तपाईँहरूमाथि आउँछ नै,
एकदमै आउँछ, हामीले जिम्मेवार हुनुपर्छ, हामीले चाहिँ त्यसलाई पुरा गर्नका निम्ति लाग्नुपर्छ र जसले विघटन पटक पटक त्यो प्रमाणित गरेर देखाउनका निम्ति समस्या चाहिँ भइरहेछ यो जनताले बुझेको कुरा हो, तपाईँहरूले बुझ्नु भएको छ र यसलाई तिर्नका निम्ति, यसलाई चाहिँ यो वास्तवमा व्यक्ति थियो भन्नका निम्ति उहाँहरू जुन खालको जङ्गलले लागिरहनु भएको छ, यो जनताप्रति उत्तरदायी पनि हुनु भएन, देश र जनताप्रति उत्तरदायी नहुने र आफूले भनेको कुरा ठिक थियो भनेर प्रमाणित गर्नको निम्ति जुनसुकै खालको हरकत पनि गर्ने, यो समस्या जुन गर्ने काम भइरहेको छ यो अत्यन्त व्यथित छ, यसले कुरा भइरहेको छ, जुन यस्ता कुराहरू उठिरहेका छन् त्यो उठोस् भन्ने हिसाबले चाहिँ विपक्षी लागिरहेको छ, प्रतिपक्षी त्यो एकदमै व्यथित छ र उहाँहरूले पनि आफ्नो ठाउँमा आउनुपर्छ, रियलाइज गर्नुपर्छ, यो संसदलाई चल्न दिनुपर्छ, जनता संविधान होइन देश र को मर्म र भावनालाई बुझेर उहाँले पनि साथ सहयोग गर्नुपर्छ। यदि उहाँले अब अब पनि यो खालको समस्या सिर्जना गर्नुभयो भने जनताले प्रश्न बुझ्छ नि, कसले गर्न नदिएको, कसले चाहिँ बिगारेको भन्ने कुरा, यो तमासा त हिजो त थिएन,
त्यही त होइन,
उहाँलाई कसले छेकेको थियो, यत्रो दिन दुई तिहाई बहुमतको सरकारमा चाहिँ कसरी डिसो गरेको छैन, त्यत्रा ठुलो पार्टीका मान्छेहरू चाहिँ थिए, पूर्व प्रधानमन्त्री उहाँहरू उहाँसँग तिन तिनजना एउटै पार्टीमा हुनुहुन्थ्यो, तर पनि उहाँले चाहिँ कुनै खालको चाहिँ सञ्चार गर्न सक्नु भएन, असफल हुनुभयो, अनि म असफल भएँ भने अर्कोलाई पनि असफल गराउनलाई जुन खालको हरकत भइरहेको छ, जनताको समस्या समाधानका निम्ति चिन्तित हुनुपर्छ नि जुन ठाउँमा बसे पनि होइन, त्यसो गर्नु उहाँले हिँड्छ।
त्यही त अहिलेको सरकारलाई चाहिँ मानौ कोरोना विरुद्धको खोप खरिद गर्नु पर्यो, अस्पताल निर्माण गर्नु पर्यो, अक्सिजन प्लान्टहरू स्थापना गर्नु पर्यो, बाढी पहिरो पीडितहरूलाई राहत व्यवस्थापन गर्नु पर्यो, उनीहरूलाई स्थानान्तरण गर्नु पर्यो, यी कुराहरूमा प्रतिपक्षले कतै रोकेको देखिँदैन।
खोप मान्छेले लगाइराखेको अवस्था छ, केही आइराखेको अवस्था आउने अवस्थामा पनि छन् होइन, अब बालबच्चाहरूको लागि पनि अब तयारी भइराखेको छ, बच्चाहरूको लागि पनि, त्यस कारणले गर्दाखेरि अब तपाईँ हामीले जुन चाहिँ अघि अपेक्षा गरेका थियौँ त्यो चाहिँ त्यो खालको अवस्था अहिले पनि पुगेको छैन, मैले अघि नै भनिन्छ नि होइन, त्यो ठाउँमा पुग्नका निम्ति अब अझै अझै सुधार गर्नुपर्ने छ, अझै चाहिँ यो यो सरकारले गति लिनुपर्ने छ, अब तुरुन्तै विस्तार गरेर यी प्रश्नहरूको उत्तर प्रश्न गर्न नमिल्ने हिसाबले अगाडि बढ्नुपर्छ, सरकारले अझै थुप्रै कुराहरू सच्याएर अगाडि बढ्नुपर्छ र हामीले पर्छ र हाम्रो त्यो दायित्व पनि हो र हिजो जे खालको कमी कमजोर भयो त्यसलाई ती कमी कमजोर दोहोऱ्याउनु नदिने र अझ राम्रो कामहरू गर्न निम्ति सरकारलाई हामीले सघाउने कुरा छ।
हजुर, हामी अन्तमा आइहालेछौँ, जस्तो प्रधानमन्त्री हुँदाखेरि केपी शर्मा ओलीले पनि त्यतिखेर प्रधानमन्त्री भएर देशका लागि धेरै काम गर्ने भन्दा पनि आफ्ना विरोधीहरूलाई धेरै गाली गरेर समय बिताएको देखिन्थ्यो, अहिले पनि सत्तारूढ दलहरू आफ्नो पार्टी व्यवस्थापनमै जुटिरहेका बेला सत्तारूढ दलका नेताहरू पनि, माधव कुमार नेपाल पनि, प्रचण्ड पनि, शेरबहादुर देवालले चाहिँ अब मन्तव्यमा त्यत्रो धेरै समय खर्च गरेको देखिँदैन, तर अधिकांश नेताहरू अहिले पनि एकअर्काप्रति गाली होइन तुस पोखेरै समय बिताएको देखिन्छ। यो समय व्यवस्थापन गर्न चाहिँ किन नसकेका होला नेताहरूले?
एउटा एउटा कुरा के हो भने तपाईँले तपाईँ हामीले अहिले चाहिँ 3-4 वर्ष अगाडि जुन खालको पार्टी एकता गरेर त्यत्रो ठुलो पार्टी बनायौँ, यो चाहिँ असफल नेतृत्व, दक्षिणपन्थीवादमा गएको नेतृत्व, कम्युनिस्ट आदर्श छोडेको नेतृत्व, त्यसपछि यस्ता तानासा भएर जन्मेको नेतृत्वले त्यो बहुमतको त्यत्रो ठुलो पार्टी जो मतको सरकार जोगाउन सकेन, नेतृत्व असफल भयो, त्यसपछि गलत नेतृत्वको कारणले गर्दाखेरि आज त्यो पार्टी अहिले 3 टुक्रामा भएको छ। अझै हामी सुनिरहेका छौँ जुन ठाउँमा चाहिँ एकताको लागि भनेर गएका नेताहरू हुनुहुन्छ उहाँहरूको पनि अहिले मानमर्दन गर्ने काम भइरहेको छ, त्यो त्यहाँबाट पनि त्यसलाई पनि फुटाउने स्थितिमा उहाँ लागिरहनु भएको छ। त्यसैले एउटा ठुलो शक्तिशाली पार्टी जसले राज्य सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको थियो त्यही पार्टीको नेतृत्व नै असफल भयो, त्यही पार्टीको नेतृत्व गलत भएपछि यो जम्मै उहाँले गर्दाखेरि बिग्रेको, त्यो चाहिँ नेकपा एमालेका अध्यक्षले गर्दाखेरि बिग्रेको जुन भद्रगोल भएको यो पार्टीलाई 3 टुक्रा पार्टी जुन खालको परिस्थिति उहाँले गराउनु भयो, त्यो पार्टीलाई एउटा खालको चाहिँ बनिरहेको घर भत्किएर 3 टुक्रा भएपछि अलिअलि बनाउनु लाग्दाखेरि टाइम लाग्दाखेरि त लाग्छ त केही कुराहरू चाहिँ त्यो उहाँले गरेका कि गलत प्रवृत्तिको विरुद्ध त मान्छे उत्रिहाल्छ नि, अनि त्यसलाई चाहिँ तिरिहाल्छ नि, तिर्नको लागि लाग्दाखेरि त कहिलेकाहीँ उहाँले गरेका त्यस्ता गलत हरकत हरकतहरू होइन संविधान विधान प्रवृत्ति सारा पद्धतिहरूलाई चाहिँ उहाँले चाहिँ ध्वस्त गरिसकेपछि पार्टीहरूको संगठनहरू चल्नै नदिने परिस्थिति बनाइसकेपछि स्वाभाविक रूपले त्यसलाई चिरेर नयाँ सिराबाट कम्युनिस्ट आन्दोलनलाई चाहिँ धाराशाही बनाउने काम हो। त्यो कम्युनिस्ट आन्दोलनलाई रक्षा गर्नका निम्ति अगाडि अघि बढाउनका निम्ति जनताका समस्या समाधान सम्बोधन गर्नका निम्ति त्यो समय लागिहाल्छ नि, अब त्यस्ता कुराहरू उठिहाल्छ नि, त्यो त स्वाभाविक हो, त्यो त गलत भन्ने कुरालाई चाहिँ सधैँ गलत नै भन्नुपर्छ नि।
हजुर हस्, यो महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद। हस्, वा हुनुहुन्थ्यो नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य, प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्का, उहाँसँग समसामयिक विषयमा रहेर कुराकानी गऱ्यौँ। यो सँगै कार्यक्रमको समय सकिएको छ। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु। नमस्कार।